अब प्रस्तुत छ पश्चिम डायरी। नमस्कार, कृष्ण सार एफएम 94 मेगाहर्जले नेपालगञ्जमा उत्पादन गरेको पश्चिम डायरीमा सावित्री गिरी र राकेश मिश्रको हार्दिक स्वागत छ। आजको पत्र पत्रिकामा आधारित पश्चिम डायरीको सुरुमा मुख्य खबरका शीर्षकहरू।
आज केन्द्रीय सरकार विस्तार हुँदै राष्ट्रिय सभाको सिफारिस रोकियो, प्रदेश 5 मन्त्री परिषद गठनमा ढिलाइ, चैतमा विस्तार हुने।
नेपालगञ्जमा सडक अतिक्रमण विरुद्ध प्रहरी सक्रियता, कर्मचारी स्वार्थले बाँकीमा करोडौंको काठ नोक्सान हुने अवस्थामा।
डाङको नेपाल भारत सीमा क्षेत्रमा सीमा स्तम्भ पुनर्निर्माण, बर्दियाको मधुबन नगरपालिकामा हिजो साँझ बम विस्फोट।
र मानव तस्करीमा निकट व्यक्ति, 1 वर्षमा 750 महिला हराए, प्रधानमन्त्री कप महिला क्रिकेटमा एपीएफले उपाधि हात पार्यो।
मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउँदा चालकलाई त असर गर्छ नै, साथमा त्यसले निम्त्याउने 1/3 दुर्घटनामा यात्रु, पैदल यात्री र अन्य सवारी साधनलाई पनि असर गर्दछ। सवारी साधन चलाउँदा मादक पदार्थको सेवन नगरौँ।
Drive safe, drive smart.
A social initiative of Lakshmi Hyundai Nepal.
पश्चिम डायरीको सुरुमा आज सरकार विस्तार हुँदै रहेको सन्दर्भ रहेको छ। प्रधानमन्त्री केपी ओलीले आफू प्रधानमन्त्री नियुक्त भएको 11 दिनपछि आज मन्त्री परिषद विस्तार गर्न लाग्नु भएको हो। पार्टी एकतामा सहमत माओवादी र आफ्नै पार्टी नेतालाई समेटेर प्रधानमन्त्रीले दोस्रो चरणमा आज मन्त्री परिषद विस्तार गर्न लाग्नु भएको हो। मन्त्री परिषद विस्तारको तयारीका लागि एमाले माओवादी दुवैले हिजो आफ्नो पार्टी नेतासँग सामूहिक एक्लै छलफल समेत गरी आन्तरिक तयारी समेत गरिसकेका छन्। ओली नेतृत्वको सरकारमा 18 मन्त्रालय राख्ने र त्यसमा एमाले प्रधानमन्त्री सहित 11 र माओवादी केन्द्रले 7 मन्त्रालय लिने गरी भागबण्डा भएको छ। अन्नपूर्ण पोस्टमा रामकृष्ण अधिकारीले खबर लेख्नु भएको छ। यता सर्वोच्च अदालतले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारद्वारा राष्ट्रिय सभा सदस्य नियुक्तिका लागि राष्ट्रपति समक्ष गरिएको सिफारिसमा हिजो अन्तरिम आदेश मार्फत रोक लगाएको छ।
नेपालगञ्जमा सडक कब्जा गरी व्यवसाय सञ्चालन गर्दै आएको व्यवसायी विरुद्ध ट्राफिक प्रहरी कार्यालय बाँकेले हिजोबाट अभियान चलाएको छ। सडक कब्जा गरी आफ्नो हाताभन्दा बाहिर व्यावसायिक सामग्री राखी व्यापार व्यवसाय सञ्चालन गर्ने व्यवसायीलाई कारवाही गर्ने अभियान सञ्चालन गरिएको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख होमबहादुर थापाले भन्नुभयो, नेपालगञ्जमा सडक नै कब्जा गरी व्यवसाय सञ्चालन गर्नेहरूको संख्या धेरै छ। ट्राफिक प्रहरीले हिजो नेपालगञ्जको बागेश्वरी क्षेत्र, घरबारी टोल, त्रिवेणी मोड, त्रिभुवनचोक लगायत क्षेत्रमा पसल बाहिर राखिएका सामग्री नियन्त्रणमा लिई कारवाही चलाएको हो दैनिक नेपालगञ्जमा खबर छ।
प्रदेश 5 संसद बैठक काम नपाएर फागुन 27 गतेका लागि सरेको छ। हिजोका लागि तोकिएको संसद बैठक सरेसँगै सरकार विस्तार पनि धकेलिएको छ। फागुन पहिलो साता 3 सदस्यीय मन्त्रीमण्डल गठन भएको प्रदेश सरकारले चैत पहिलो साता पूर्णता पाउने भएको हो। प्रदेश सरकारमा मन्त्रीको लबिङका लागि दुवै दलका नेता काठमाडौँ पुगेका छन्। संसद बैठक सरेपछि संसद पनि जिल्ला फर्केका छन्। सुरुमा 7 रहने गरी तयारी गरे पनि मन्त्रालय बढ्ने हुँदा अर्को भवनको तयारी भइरहेको प्रदेश सांसद भोज प्रसाद श्रेष्ठले बताउनुभयो। मन्त्रालय संख्या 7 पुग्ने सम्भावना छ। उहाँले भन्नुभयो, मन्त्रालय टुङ्गो लागेपछि मन्त्रीका लागि छलफल सुरु गर्छौँ। फागुन अन्तिम वा चैत पहिलो सातासम्म मन्त्रीमण्डल विस्तार गर्ने तयारी अनुसार भवन व्यवस्थापन भइरहेको उहाँले बताउनुभयो। होटलमा बस्दै आएका प्रदेश सरकारका विशिष्ट व्यक्तिका लागि आवासको टुङ्गो लागेको छ। कान्तिपुरमा घनश्याम गौतम र अमृता अनमोलले खबर लेख्नु भएको छ।
वैदेशिक रोजगारीका नाममा मानव तस्करीमा निकट व्यक्तिको संलग्नता रहने गरेको पाइएको छ। चिन्जानका आधारमा विश्वासमा पार्न सहज हुने भएकाले मानव तस्करले निकटका व्यक्ति प्रयोग गर्न थालेका हुन्। राम्रो कमाइ हुने भन्दै खाडीमुलक पुर्याउने नाममा भारत लैजाने गरेका छन्। वैदेशिक रोजगारीका लागि भारत लगिएका अधिकांश महिला सम्पर्कविहीन हुने गरेका छन्। मानव तस्करीका घटनामा आफन्त र नजिकका व्यक्तिको प्रयोग हुने गरेको छ। अशिक्षा र गरिबीका कारण मानव तस्करले सहजै प्रलोभनमा पार्दै भारत लैजाने गरेका थुप्रै घटना छन्। प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीले भन्नुभयो, निकटकै व्यक्ति मानव बेचबिखन तस्करीमा लागेपछि चुनौती थपिएको हो। मानव बेचबिखन विरुद्ध क्रियाशील माइती नेपाल नेपालगञ्जका अनुसार एक वर्षमा यहाँबाट मध्यपश्चिम क्षेत्रका 750 भन्दा बढी नेपाली महिला भारत पुर्याइएका छन्। ठाकुर सिंह थारूले कान्तिपुरमा खबर लेख्नु भएको छ।
नेपाली कङ्ग्रेस प्रदेश नम्बर 5 इन्चार्ज बालकृष्ण खाँडले संहितापछि शैक्षिक क्षेत्रमा अन्यलता देखिएको बताउनु भएको छ। नेपाल शिक्षक सङ्घको प्रथम अधिवेशनको उद्घाटन गर्ने क्रममा हिजो बोल्दै स्थानीय तहमा भएका अधिकारका कारण शैक्षिक क्षेत्रमा एकरूपतामा समस्या आउन सक्ने आकलन पहिले गरिएको बताउनुभयो। उहाँले अब सरकारले त्यसका लागि व्यवस्थापन गर्दै जानुपर्नेछ भन्नुभयो। यता नेपाल शिक्षक सङ्घको प्रथम प्रादेशिक अधिवेशनले आज आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्ने भएको छ। त्यसका लागि आज मतदान गरिँदैछ। सङ्घका अधिवेशन प्रचार संयोजक मनोज राजा श्रीवास्तवका अनुसार हिजो नै उम्मेदवारी दर्ता गरिएको छ। पहिलोपटक भइरहेको प्रादेशिक अधिवेशनबाट आगामी कार्यकालका लागि 27 पदमा निर्वाचन, 7 सदस्यीय कार्यसमितिले मनोनित गर्ने र एकजनालाई अध्यक्षले मनोनित गर्ने वैधानिक व्यवस्था रहेको श्रीवास्तवले बताउनुभयो। प्रदेशभरि आएका नेपाली कङ्ग्रेस निकट शिक्षकहरूको सङ्घको नयाँ नेतृत्वका लागि आज मतदान गर्नेछन्। बाँकीका द्रोण ओली र दाङका अर्जुन योगीले नेतृत्वका लागि दावी गर्नुभएको छ। दैनिक नेपालगञ्जमा खबर छ।
जनप्रतिनिधिका रूपमा निर्वाचित भएको 8 पुरा भइसकेको छ, तर बाँकेको खजुरा गाउँपालिका वडा नम्बर 1 महिला सदस्य फत्यकुमारी जैसीले जिम्मेवारी बोध गर्नुभएको छैन। आफूले चुनाव जित्दा उहाँले ठूलो जिम्मेवारी महसुस गर्नुभएको थियो। 8 पुगिसक्दा पनि जिम्मेवारी विहीन हुँदा उहाँलाई यति बेला खल्लो महसुस भएको छ। कामको बाँडफाँड नभएको कारणले कठिनाइ छ। वडामा हाम्रो खासै काम पर्दैन, उहाँले भन्नुभयो। बैठकमा सहभागिता जनाउने बाहेकको काम छैन। जनताले आफूहरूसँग ठूलो अपेक्षा गरे पनि उचित जिम्मेवारी नपाउँदा अप्ठ्यारो भइरहेको उहाँले बताउनुभयो। फत्यकुमारी जस्तै अनुभव बैजनाथ गाउँपालिका वडा नम्बर 2 दलित महिला सदस्य सीतादेवी विश्वकर्माको पनि रहेको छ। अर्जुन ओलीले नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ।
बर्दियाको मधुबन नगरपालिकाको कार्यालयमा हिजो साँझ 5:45 आइटम बम टाइम बम विस्फोट भएको छ। बम विस्फोटनबाट कुनै मानवीय क्षति नभए पनि सो घटनाले स्थानीयलाई त्रसित बन्ने भने बनाएको छ। अनटेस्ट मोटरसाइकलमा आएका 2 अपरिचितहरूले झोला छोडेर गएको लगत्तै बम विस्फोटन भएको स्थानीयले बताएका छन्। मानवीय क्षति नभए पनि विस्फोटनबाट उपप्रमुखको कार्यकक्ष नजिकै कार्यालय भवनको उत्तरतर्फको झ्यालको सिसा र नयाँ बन्दै गरेको पार्टी प्यालेसको झ्यालको सिसी फुटेको बताइएको छ। भूमिहीन सुकुम्बासीमाथि राज्यले दमन गरेको विरुद्ध बम विस्फोट गरेको नेत्र विक्रम चन्द विप्लव महासचिव रहेको नेपाल कम्युनिस्ट पार्टीले जानकारी दिएको छ। एमनाथ घिमिरेले दैनिक नेपालगञ्जमा खबर लेख्नु भएको छ।
राहत वितरणमा पक्षपात भएको भन्दै बबई बाढी पीडित सङ्घर्ष समितिले हिजो सदरमुकाममा विरोध प्रदर्शन गरेको छ। नगरपालिकाका विभिन्न ठाउँबाट भेला भएका पीडितले जनप्रतिनिधिले राहत वितरणमा पक्षपात गरेको, वास्तविक पीडितभन्दा पहुँचवालालाई उपलब्ध गराएको आरोप लगाउँदै बर्दियाको गुलरिया स्थित जिल्ला प्रशासनको मूलद्वारमा विरोध जनाएका हुन्। गुलरिया नौका वडाध्यक्ष हरिप्रसाद पासीले बाढी प्रभावित नभएकालाई राहत दिएकाले छानबिन गरी कारवाही गर्न माग गर्दै प्रशासनमा ज्ञापन पत्र बुझाएका छन्। सङ्घर्ष समिति संयोजक लक्ष्मण विकद्वारा जारी पत्रमा सरकारको न्यूनतम मापदण्ड विपरीत राहत वितरण गरेको उल्लेख गर्दै संलग्न दोषीमाथि कारवाहीको माग गरिएको छ। कान्तिपुरमा खबर छ।
दाङको नेपाल भारत सीमा क्षेत्रमा नेपालको तर्फबाट 14 मुख्य र 21 सहायक स्तम्भ पुनर्निर्माण गरिने भएको छ। यस्तै भारतले सरकारले 11 मुख्य र 13 सहायक स्तम्भ सीमा स्तम्भ पुनर्निर्माण गरेको नेपाल सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय अर्जुन खोलाले जनाएको छ। भारतले अझै 7 मुख्य र 5 सहायक सीमा स्तम्भ पुनर्निर्माण गर्न बाँकी छ। दैनिक नेपालगञ्जमा खबर छ। पश्चिम डायरीमा बाँकेमा यस वर्ष हात्तीपाइले अभियान उत्साहपूर्ण।
यसपालि पहिलेको भन्दा अलि उत्साहपूर्वक नै अभियान चलिरहेको छ।
लगायतका सामग्री सुनाउन बाँकी नै छन्, अहिलेलाई व्यापारिक विश्राम।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाँके हाम्रा सेवाहरू
24 घण्टा इमर्जेन्सी सेवा, जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति रोग, बाल रोग, हार जोर्नी तथा नसा रोग, एकुपंचर फिजियोथेरापी, भिडियो एक्सरे, क्यान्सर पत्ता लगाउने बायोस्पी, एफएनएसी, प्याथ स्मार्ट सहितको स्याटो प्याथोलोजी ल्याब, आइभीपी, युभीपी सहितको एक्सरे, एम्बुलेन्स सेवा,
साथै अपाङ्ग, असहाय, एकल महिला, मुक्त कमैया, हलिया, ज्येष्ठ नागरिक, प्रेस मजदुर, रिक्सा मजदुरलाई सबै सेवामा 10% छुट व्यवस्था गरिएको छ र हाम्रो यस अस्पतालको कुनै ठाउँमा पनि कुनै शाखा उपशाखा नरहेको जानकारी गराइन्छ।
साथै चौथो वर्ष प्रवेश गरेको उपलक्ष्यमा मात्र रु 10 डाक्टरहरूद्वारा चेक जाँच तथा उपचार गरिन्छ। पर्चा काट्ने समय बिदाको दिन बाहेक बिहान 9 बजेदेखि 11 बजेसम्म।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाँके,
फोन नम्बर 081414007 र 98482363।
यही आउँदो 2074 फागुन 15 गतेको दिन मगर दिवसको उपलक्ष्यमा कार्यक्रम सञ्चालन हुने भएकोले उक्त दिवसमा बढी भन्दा बढी संख्यामा मगर सदस्य वा शुभेच्छुक जनहरूलाई उक्त दिन खजुरा गाउँपालिका 1 मैटहवा सैनिकमा बिहान 11 बजे सहभागी भइदिन हार्दिक अनुरोध गर्दछौ। मगर प्रचार प्रसार समिति, खजुरा गाउँपालिका 1 सैनिक।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
कृष्णसार एफएम 94 मेगाहर्ज नेपालगञ्जबाट प्रसारण भइरहेको पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाँकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर,
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी, छिटो छिटो VMI ग्रुपको उत्कृष्ट उत्पादन।
बाँकेमा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियान आज सकिन्छ। अस्ति बुथमा खाना छुटेकाहरूलाई हिजो र आज घर घरमा पुगेर स्वास्थ्य स्वयंसेविकाहरूले औषधि खुवाउँदैछन्। हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउन बाँकेमा 346 स्वास्थ्यकर्मी, 2300 स्वास्थ्य स्वयंसेवक र 5 सहयोगी टिम परिचालन गरिएको जनस्वास्थ्यले जनाएको छ। यस वर्ष बाँकेमा 535,797 औषधि खुवाउने लक्ष्य छ। थप कुरा गर्दै जिल्ला जनस्वास्थ्य कार्यालय बाँकीका प्रमुख जनस्वास्थ्य प्रशासक खिमबहादुर खड्का,
यसपालि पहिलेको भन्दा अलि उत्साहपूर्वक नै अभियान चलिरहेको छ। पोहोर परासार नखाएका बिरामीहरू के अरे व्यक्तिहरूले पनि अहिले औषधि लिइरहनु भएको छ र अरूलाई पनि खानको लागि केही सहयोग गरेको चाहिँ म पनि यो अहिले फिल्डमा गएर हेर्दा केही त्यस्तो देखेको छु हजुर। अनि अहिले चाहिँ हामीसँग यो जनप्रतिनिधिहरू पनि हुनुहुन्छ र उहाँहरूले पनि त्यो सुरुमा खुवाउँदा बुथहरूमा गएर उहाँहरूले पनि खाएर देखाउने र अरूलाई पनि खानको लागि सहयोग गरेकोले पनि केही चाहिँ पहिलाभन्दा अलि राम्रो देखिएको छ।
अझै पनि यो औषधि खानुहुन्न यसले असर गर्छ भन्ने भ्रम कति प्रतिशत जति बाँकेवासीमा बाँकी जस्तो लाग्छ यहाँलाई?
अहिले अहिलेको तथ्याङ्क हेर्दा अझै पनि 20% जति यो जनमानसमा र विशेष गरी अब यो नगर क्षेत्रमा नै यो औषधिले असर गर्छ, झुम्म पार्छ भन्ने जस्तो देखिन्छ जस्तो लाग्छ मलाई अहिले पनि।
अनि यो 67 सालदेखि यहाँले अभियान सुरु गर्नुभयो, 7 वर्ष भइसक्यो, कहिलेसम्म हो यो अभियान जारी रहने?
यो हाम्रो यो 2020 भित्रमा यो यसलाई हात्तीपाइले निवारण गर्ने भन्ने लक्ष्य छ। अब तर यो हामीले रगत जाँचेर हेर्दाखेरि अहिले पनि अझ 13% जनसङ्ख्यामा यो देखिएकोले 1% भन्दा तल नगइसक्नको लागि यो आफ्नो लागि त खानुपर्छ र अरूको लागि पनि यो खानुपर्ने हुन्छ र अहिले चाहिँ हामीले त्यो रणनीति बनाइसकेका छैनौँ कतिसम्म अझ लैजाने भनेर। त्यो खुवाइसकेपछि फेरि सर्वेक्षण गरेर हेरेपछि फेरि यो स्वास्थ्य सेवा विभागले फेरि यो रणनीति,
यो बाँकेकै 13% अझै पनि यो जीवाणु पाइएको
हो? हजुर हजुर।
अनि एकपटकमा मान्छेले चाहिँ कति पटक यो एउटा मानिसले चाहिँ कति वर्षसम्म लगातार यसको औषधि खानुपर्छ?
कम्तीमा पनि 6 वर्षसम्म लगातार औषधि खानुपर्छ किनभने यो यसले सन्तान उत्पादन गर्ने र अरूलाई लामखुट्टेबाट सर्ने भएकोले एकपटक खाएको अथवा त्यो लामखुट्टेले सारेको त्यो परजीवीलाई मार्नको लागि 6 वर्षसम्म लगातार खानुपर्छ।
6 वर्ष खाइसकेपछि चाहिँ खानु नखाँदा पनि हुन्छ?
हजुर, 6 वर्ष खायो भने त्यो सार्न सक्दैन भन्ने हो र लामखुट्टेले सारेन भने त त्यो रोग पनि अरूमा सर्दैन।
अन्त्यमा जनस्वास्थ्य प्रशासकज्यू, अब यो यहाँहरूको अभियान भोलि पनि जारी छ, घर घरमा गएर औषधि अहिले खुवाइराख्नु भएको छ, के अपिल गर्न चाहनुहुन्छ?
अब हामी खोजी छुटेका व्यक्तिहरूलाई हामी स्वास्थ्य कर्मीहरूको सँगै परिचालन गरेर खुवाउने हामीले अहिले धेरै ठुलो कोसिस गरिरहेका छौँ र आम जनमानसलाई मैले हार्दिक अनुरोध के गर्छु भने आफूले पनि त्यो औषधि खोजी खुवाऊ र आफन्तहरूलाई पनि खुवाऊ। अहिलेसम्म कुनै पनि त्यस्तो किसिमको कुनै त्यस्तो घटना पनि देखिएको छैन, किनभने त्यत्रो 5 लाखमा हामी 3 लाख 4 लाख जनताले हामीले पोहोर साल पनि खाएको हो, अहिले पनि खाइरहेका छौँ र यसले असर गर्छ भनेर जुन हामी एउटा भ्रम सिर्जना भयो, यो भ्रममा नरहेर आफूले पनि खाने र अरूलाई पनि खानको लागि हार्दिक अनुरोध गर्दछु। यदि खानु भएन भने पनि अब हामीले चाहिँ यो वर्ष चाहिँ छोड्नेवाला छैन, घर घरमा आएर जनप्रतिनिधिहरू मार्फत पनि त्यो नाम रेकर्ड राखेर फेरि 1-2 महिनाभित्रसम्म पनि खोजी खुवाउने चाहिँ हामीले एउटा रणनीति नै बनाएका छौँ। त्यसकारण मैले आफ्नो नाम टिपाएर र अरूलाई पनि खान र खुवाउनको लागि अपिल गर्छु।
जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका प्रमुख जनस्वास्थ्य प्रशासक खिम बहादुर खड्का र तुला अधिकारी। अब अर्को सन्दर्भ, नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले वाम शक्ति नै अब मुलुकको भरोसा भएको बताउनु भएको छ। प्रेस चौतारी बाँके र प्रेस सेन्टर बाँकेले संयुक्त रूपमा हिजो नेपालगञ्जमा आयोजना गरेको कार्यक्रममा वरिष्ठ नेता नेपालले देश विकासको गतिले अब तीव्रता लियोस् भन्ने आफ्नो चाहना रहेको बताउनुभयो। उहाँले प्राथमिकीकरण गरेर विकास योजना अगाडि बढाउनु पर्नेमा जोड दिनुभयो। हिमाल गैरीले दैनिक नेपालगञ्जमा खबर लेख्नु भएको छ।
राष्ट्रिय वन सरकारद्वारा व्यवस्थित वन क्षेत्रबाट सङ्कलित काठ तथा दाउरा समयमा व्यवस्थित नगर्दा करोडौँ नोक्सानी हुने अवस्थामा पुगेको छ। आर्थिक वर्ष 2072-73 कटान मुछान गरी घाटगद्दी गरिएको काठ तथा दाउरा समयमा बिक्री वितरण नगर्दा नोक्सानी हुने अवस्थामा पुगेको हो। वन कार्यालय बाँकेले उक्त आर्थिक वर्षमा जिल्लाभर 43,856.5 क्युफिट विभिन्न प्रजातिको काठ तथा 137 चट्टा दाउरा कटान मुछान गरी घाटगद्दी गरेको थियो। वन कार्यालयका अनुसार उक्त काठको बजार मूल्य 10,96,41,250 तथा दाउराको मूल्य करिब 1 करोड बराबरको रहेको छ। घाटगद्दी गरिएको उक्त काठ दाउरा समयमा बिक्री नगर्दा कुहिने र जलेर नष्ट हुने अवस्थामा पुगेको छ भने प्रकोप पीडित र आम उपभोक्ता काठ नपाएर मर्कामा परिरहेका छन्। अर्जुन ओलीले नागरिकमा खबर लेख्नु भएको छ।
चिकित्सकहरूले जिल्ला छाडेपछि 5 महिनादेखि जिल्ला अस्पताल डोटीको सेवा ठप्प छ। आफूहरू असुरक्षित भएको भन्दै जिल्ला अस्पताल डोटीमा कार्यरत चिकित्सकले बुधबारबाट जिल्ला छाडेका हुन्, जसले सबै खाले चिकित्सकीय सेवा अवरुद्ध छ। अरुण बमले नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ।
उपभोक्ता समिति सदस्यलाई जानकारी नदी सडक निर्माण गरेपछि स्थानीयले विरोध जनाएका छन्। बर्दियाको गुलरिया 9 स्थित निर्माण गरिएको सडकको दुवैतर्फ 1-3 मिटरसम्म गहिरो खाडल खनेर माटो पटान गरिएको छ। सडकको दुवैतर्फ स्काभेटरले जथाभावी खनेकाले ठूलो दुर्घटना हुने भन्दै यसलाई रोक्नुपर्ने भन्दै माग स्थानीयले गरेका छन्। गुलेरिया 9 का लक्ष्मण लोधले सडक पटान दुवैतिर बनाएको खाडलले बर्सातमा माटो खसेर घर समेत ढल्ने गुनासो पोख्नुभयो। कान्तिपुरमा खबर छ। पश्चिम डायरीमा मानव बेचबिखन न्यूनीकरणका उपाय
यसमा चाहिँ अझै प्रभावकारी ढङ्गले चाहिँ काम गरिदिए पार यो चेलीबेटी बेचबिखनको अन्त्य चाहिँ अवश्य नै हुने थियो।
लगायतका सामग्री बाँकी नै छन्। अहिलेलाई फेरि व्यापारिक विश्राम।
हजुर, अब मल्टिकलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो, किनभने मध्य तथा सुदूरपश्चिममै पहिलो अत्याधुनिक मल्टिकलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खुलिसकेको छ, जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टिकलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ। यति मात्र होइन, म्याक्सवेलमा लेजर, ब्रोसर, क्यालेन्डर, चेकबुक, पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ।
सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट्स पछाडि फोन नम्बर 081-5280-11-5280-12।
सम्पूर्ण घरायसी भाँडा बर्तनहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
हामीलाई होइन, नेपाल स्टोरलाई सम्झनुहोस्।
नेपाल स्टोर धम्बोजी नेपालगञ्ज। दैनिक नेपालगञ्ज, नेपालगञ्जबाट प्रकाशित हुने दैनिक पत्रिका।
नेपालगञ्जको अर्को परिचय दैनिक नेपालगञ्ज।
सम्पूर्ण समाचार र स्थानीय विचारका लागि
दैनिक नेपालगञ्ज अब रंगीन कलेबर र ब्रडसिट साइजमा प्रदेशभरि।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।
कृष्णसार एफएम 94 मेगाहर्ज नेपालगञ्जको उत्पादन पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी नेपालगञ्ज एफएममा पनि प्रसारण भइरहेको छ। यसका साथै कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि पश्चिम डायरी सुन्न सकिन्छ। अब बाँकी खबर। मानव बेचबिखन विरुद्धको मेची महाकाली अभियान अन्तर्गत हिजो नेपालगञ्जमा जनचेतना र्याली र सभा आयोजना गरियो। नागरिक समाजका अगुवा, शिक्षक, विद्यार्थी, पत्रकार, अधिकार कर्मी र सामाजिक अभियन्ताको सामूहिक रूपमा सहभागिता रहेको र्यालीले नेपालगञ्ज बजारको परिक्रमा गरेको थियो। अभियानको नारा हाम्रो आवाज, चेलीबेटी बेचबिखन मुक्त समाज रहेको छ। अभियानमा सहभागीलाई भेटेर सहकर्मी जनक थापाले मानव बेचबिखन न्यूनीकरणका लागि सुझाव माग्नु भएको थियो। सुनौ आजको नागरिक आवाज।
मेरो नाम बुद्धिराम महतो। सबभन्दा पहिला त अब जनचेतनाको आवश्यकता छ। जनचेतना फैलाएर र यो एउटा बेरोजगारीको समस्यालाई हल गरेर नै यसलाई चाहिँ न्यूनीकरण गर्न सकिन्छ भन्ने जस्तो मलाई लाग्छ। र यसको लागि अहिलेको युवा पिँढीहरूलाई चाहिँ विद्यालयदेखि प्लस टू लेभलको विद्यार्थीहरूलाई, भाइ बहिनीहरूलाई चाहिँ जनचेतना जगाउनु आवश्यक छ भने, त्यसै गरी महिलाहरूलाई जुन एउटा विदेश प्लान हुने न्यूमा चाहिँ जुन एउटा बेचबिखनको फन्दामा पर्ने गर्नुछ, त्यसको लागि रोजगारको व्यवस्था चाहिँ गरिदिएमा यसलाई चाहिँ न्यूनीकरण गर्न सकिन्छ।
मेरो नाम सुदीप गौतम। हाम्रो समाजमा अहिले भइरहेको जनचेतनाको कमी, हामीले सुरुमा जनचेतनालाई अझै बढाउनु पर्यो। प्लस अझ हाम्रो एनजिओ र आइएनजिओहरूले काम त गरिराख्नु भएको छ, उहाँले अझ प्रभावकारी ढङ्गले कामहरू अझै उ गर्नु पर्यो। राज्य पक्षबाट पनि अझै सुधारका कामहरू गर्नु पर्यो। ठाउँ ठाउँमा जनचेतनाको कामहरू पनि गर्नु पर्यो। अझ पनि प्रभावकारी ढङ्गले कामहरू गर्न सक्छौँ, जनचेतना फैलाउन सक्छौँ।
मेरो नाम अनिता चौरसिया। नेपालको अवस्था के छ भन्दाखेरि, चेलीबेटी बेचबिखन एकदमै के अरे बढी मात्रामा भइरहेको छ र यसलाई रोकथाम गर्नको लागि हामीमा र जनचेतनाको कमी भएको देखिएको छ। र सकेसम्म जनचेतना चाहिँ अब हामी स्वयं मिलेर, अथवा हामी पनि देशको एउटा नागरिक हौ र नागरिक सबैजना मिलेर आफ्नो आफ्नो ठाउँबाट चाहिँ जनचेतना जगाउनु पर्छ र यस विरुद्ध चाहिँ अगाडि बढ्नु पर्छ। जस्तै गैर सरकारी संस्थाहरू भयो, सरकारी संस्थाहरू भयो, उहाँहरूले त आफ्नो ठाउँमा आफ्नै तरिकाले काम गरिराख्नु भएको छ, तर यसमा चाहिँ अझै प्रभावकारी ढङ्गले चाहिँ काम गरिदिए पार यो चेलीबेटी बेचबिखनको अन्त्य चाहिँ अवश्य नै हुने थियो।
म उषा थापा भण्डारी। मानव बेचबिखन भनेको एकदमै जघन्य अपराध हो। यसलाई नियन्त्रण गर्न सबैको पहल हुनुपर्छ। राज्यदेखि लिएर यस सूचनाहरू चाहिँ प्रत्येक जनता माझ पुर्याउनु पर्ने हुन्छ। बेचबिखनलाई एउटा अपराधको रूपमा लिएर यसलाई नियन्त्रण गर्नका लागि अभिभावक बालबालिकाहरूलाई सचेत बनाउनु पर्छ र हाम्रा भन्सारमा पनि कडाभन्दा कडा चाहिँ सुरक्षाहरूको निकायको व्यवस्था हुनुपर्छ।
नमस्ते, मेरो नाम दीपिका हमाल। सबैले आफ्नो ठाउँबाट चाहिँ भूमिकाहरू निर्वाह गर्नुपर्छ जस्तो लाग्छ मलाई। स्थानीय स्तरदेखि लगेर जिल्ला लेभलसम्मका मान्छेहरू जति पनि मानव बेचबिखनलाई रोकथाम गर्ने संयन्त्रहरू छन् तिनीहरूलाई चाहिँ बलियो बनाउनु पर्यो पहिलो कुरा, र बेचबिखन विरुद्धका जति पनि कुराहरू छन् तिनीहरूलाई गाउँ गाउँहरूमा गएर सचेतना फैलाउनु पर्यो सबैलाई। बेचबिखन भनेको के हो, बेचबिखनबाट कस्तो मान्छेहरू बढी बेचबिखनमा पर्न सक्छन् होइन, त्यसलाई रोकथाम गर्नको लागि चाहिँ हाम्रो के भूमिकाहरू हुन सक्छ भन्ने कुराहरू, जुन जति पनि कुराहरू छन् तिनीहरूलाई चाहिँ हामीले एउटा समुदायमा गएर कमिटी लेभलमा चाहिँ हामीले भन्न सक्छौँ सबैजनालाई।
बाँके डुडुवा गाउँपालिकामा नेसनल प्राइभेट बोर्डिङ स्कुल एसोसिएसन एनप्याप्सनको इकाइ कमिटी गठन गरिएको छ। स्थानीय क्षेत्रमा 10 निजी विद्यालयमा 3,500 विद्यार्थी अध्ययनरत रहेका छन्। दैनिक नेपालगञ्जमा खबर छ।
डोल्पा सदरमुकाम दुनैस्थित कृषि विकास बैङ्कमा शाखा प्रबन्धक नहुँदा सेवाग्राही मर्कामा परेका छन्। दुई महिनादेखि बैङ्क प्रबन्ध विहीन बनेको छ। प्रबन्धक विहीन भएको 2 महिना भइसक्यो, आउने अत्तोपत्तो छैन। निमित्त प्रमुख जीवनराज बमले भन्नुभयो, प्रबन्धक नहुँदा कर्जा लगानी रोकिएको छ, त्यस्तै धितो मूल्याङ्कन पनि हुन नसकेको उहाँले बताउनुभयो। नागरिकमा खबर छ।
बाँके बैजनाथका महिला पछिल्लो समय तरकारी खेतीबाट आत्मनिर्भरतातर्फ अग्रसर बनेका छन्। उनीहरूले घरकै थोरै जग्गामा तरकारी खेती गरिरहेका छन्। बैजनाथ छ पार्वतीपुरकी शीतला सुनारले तरकारी खेतीबाट घर परिवारको खर्च जुटिरहेको बताउनुभयो। उहाँको बारीमा अहिले गोभी, आलु, भिन्डी, करेला, टमाटर, प्याज, लसुन, खुर्सानी फलिरहेको छ। बारीमा लगाएको तरकारी घरमा खानदेखि बजारमा बिक्री गर्न पुगिरहेको छ। उहाँले भन्नुभयो, 5 कट्ठा जग्गामा तरकारी लगाएकी छु। पहिले मौसम अनुसार तरकारी लगाउने यहाँका महिला अहिले 12 महिना तरकारी खेती गर्छन्। तरकारीबाट घर खर्च धानिरहेका छन्। टेकेन्द्र बस्यालले नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ।
निर्माण व्यवसायहरूले विकास निर्माणका कामको भुक्तानी समयमा नपाएको गुनासो गरेका छन्। भुक्तानी रोकिँदा काम गर्न समस्या भएको व्यवसायहरूको भनाइ छ। निर्माण व्यवसाय सङ्घको सुदूरपश्चिम क्षेत्रीय समितिलाई नयाँ संरचना अनुसार प्रदेश समितिमा रूपान्तरण गर्न धनगढीमा आयोजित कार्यक्रममा निर्माण व्यवसायहरूले कामको भुक्तानी समयमै पाउने व्यवस्था मिलाउन प्रदेश र स्थानीय सरकारलाई आग्रह गरेका छन्। पश्चिम टुडेमा खबर छ।
जाजरकोटमा प्रहरी चौकी नजिकै 30 मिटरको दूरीमा रहेका 3 पसलमा चोरी भएको छ। जिल्ला सदरमुकामको मुख्य बजार भेरी नगरपालिका 3 ठाटी बजारमा हिजो बिहान 2 बजेतिर एउटा सुन पसल, एउटा फेन्सी पसल र किराना पसलमा चोरी भएको प्रहरीले जनाएको छ। जनक केसीले नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ।
धनगढी 3 उत्तर बेहडास्थित शिवपुरी धाममा आयोजित श्रीमद् भागवत ज्ञान महायज्ञमा नगद र बोली दान गरी 50 लाख रुपियाँ सङ्कलन भएको छ। शिवपुरी धाम व्यवस्थापन समितिका कोषाध्यक्ष कर्णबहादुर जप्रेलले नगद 16 लाख रुपियाँ सङ्कलन भएको जानकारी दिनुभयो। यस्तै 34 लाख रुपियाँ बोली दान भएको उहाँले बताउनुभयो। पश्चिम टुडेमा खबर छ।
एपिएफ 7 विकेटले पूर्वाञ्चललाई हराएर हिजो फापला क्रिकेट मैदानमा सम्पन्न प्रधानमन्त्री कप महिला टी20 राष्ट्रिय क्रिकेटमा च्याम्पियन बनेको छ। विभागीय टोली एपिएफले फाइनलमा टस जित्दै फिल्डिङ गरेर पूर्वाञ्चललाई 65 सीमित गरेको थियो। एपिएफले 61 रनको सामान्य चुनौती 16.3 ओभरमा 3 विकेट गुमाएर पार गर्दै ट्रफी कब्जा गरेर 5 लाख रुपियाँ हासिल गर्यो भने उपविजेता पूर्वाञ्चलले 2 लाखमा चित्त बुझाउनु पर्यो। पूर्वाञ्चलका लागि काजोल श्रेष्ठले सर्वाधिक 18 रन योगदान गर्नुभयो। रोमा थापाले 12 रन जोड्नुभयो भने अरू खेलाडीले रमको दोहोरो अङ्क पनि छुन सकेनन्। धनगढीबाट डिआर पन्तले कान्तिपुरमा खबर लेख्नु भएको छ।
रुकुम पूर्वको भूमि गाउँपालिका 5 सेराबाङमा 48 वर्षीय आशाबहादुर कामीको भिरबाट लडेर ज्यान गएको छ। पुथा उत्तरगङ्गा गाउँपालिका 14 नाखामा रहेको आफन्तको घर जाने क्रममा उहाँ स्थानीय काम लोटे भिरबाट लडेको स्थानीयको भनाइ छ। उता बाजुरामा भालुको आक्रमणबाट बुढीगङ्गा नगरपालिका 9 वडा सदस्य प्रकाश सिंह घाइते हुनुभएको खबर नागरिकमा छापिएको छ। यिनै खबरसँगै पश्चिम डायरी सकिएको छ। विदा माग्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
आज केन्द्रीय सरकार विस्तार हुँदै राष्ट्रिय सभाको सिफारिस रोकियो। प्रदेश 5 मन्त्री परिषद गठनमा ढिलाइ, चैतमा विस्तार हुने।
नेपालगञ्जमा सडक अतिक्रमण विरुद्ध प्रहरी सक्रियता, कर्मचारी स्वार्थले बाँकीमा करोडौंको काठ नोक्सान हुने अवस्थामा।
दाङको नेपाल भारत सीमा क्षेत्रमा सीमा स्तम्भ पुनर्निर्माण, जिम्मेवारी विहीन महिला जनप्रतिनिधि, बर्दिया बन्धुवन नगरपालिकामा बम विस्फोट।
र मानव तस्करीमा निकट व्यक्ति 1 वर्षमा 750 महिला हराए, प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि एपिएफले हात पार्यो।
पश्चिम डायरी krishnasarfm.org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर आफूले चाहेको बेला वा स्मार्टफोन प्रयोगकर्ताले कृष्णसार एफएमको मोबाइल एप्सबाट पनि सुन्न सक्नुहुन्छ।
हवस् त, प्राविधिक सहयोगी देवसँगै सावित्री र म राकेश बिदा हुन्छौँ। आज फागुन 14 गते सोमबार, फेब्रुअरी 26 तारिक। एकैछिनपछि दैनिक रेडियो पत्रिका बिट न्युज सुन्न नभुल्नुहोला। तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।